नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा यहाँहरूलाई स्वागत गर्छौँ। म नेत्र
अनि म निशा खुशी।
यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश एक कार्यालय विराटनगर र बीएफएम 91.2 ले तयार पारेको हो। इन्सेकले 2051 साल माघ 7 गतेदेखि रेडियो नेपालबाट मानवाधिकार शिक्षा कार्यक्रम प्रसारण गर्दै आएको छ। केही वर्षदेखि हामी संघीय शासन व्यवस्थाको अभ्यासमा छौँ। 753 स्थानीय सरकार, 7 प्रदेश सरकार र संघीय सरकार मार्फत देशको शासन व्यवस्था सञ्चालन हुन थालेको छ। राजनीतिक व्यवस्था र सरकार सञ्चालनको बदलिदो परिस्थितिमा स्थानीय मानवाधिकारका सवाललाई स्थानीय स्तर बाटै उजागर गर्ने उद्देश्यले देशका 7 प्रदेशबाट 2077 साल साउन 1 गतेदेखि मानवाधिकार शिक्षा रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण सुरु भएको छ।
आधारभूत तहका मानिसको अधिकारको ग्यारेन्टी नहुन्जेलसम्म सामाजिक न्याय कायम हुँदैन भन्ने कुरामा इन्सेक विश्वस्त छ। मानव अधिकार शिक्षा कार्यक्रम मार्फत हामी सरकारहरूले गरेका असल कार्यको प्रचार प्रसार गर्नेछौँ। सो सम्बन्धमा जनतालाई जागरूक बनाउने प्रयास हुनेछ भने खराब तथा सुधार गर्नुपर्ने कामको खबरदारी पनि यस कार्यक्रम मार्फत गरिनेछ। हामी स्थानीय तथा प्रदेश सरकारसँगको मानव अधिकारका विविध सवालमा हातेमालो पनि गर्नेछौँ।
यहाँहरूले मानवाधिकार शिक्षा कार्यक्रम हरेक साता यसै समयमा बीएफएम 91.2 सुन्न सक्नुहुनेछ।
यो कार्यक्रमलाई www.insec.org.np र www.inseconline.org चाहेको बेला सुन्न सक्नुहुनेछ।
आज कार्यक्रम हामीले राष्ट्रिय युवा नीति 2072 र अन्तर्राष्ट्रिय युवा दिवसका सन्दर्भमा युवासँग जोडिएका सवालमा मानवाधिकार मैत्री चर्चा परिचर्चा गर्नेछौँ।
कार्यक्रममा मानवाधिकार समाचार, संघीय संरचनामा सरकारले अंगालेको नीतिका विषयमा युवा परिषद मोरङका निवर्तमान अध्यक्ष रविन थापासँग गरिएको कुराकानी।
युवाको क्षेत्रमा केही रकम माग्न गयो भने एउटा फुटबल लिएर पठाउँथ्यो, स्थिति त्यस्तो थियो, तर अहिले अलिकति भने के सुधार चाहिँ भएको छ।
र हाम्रो नियमित प्रस्तुति जनमतलाई पनि समावेश गरेका छौँ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि रचनात्मक सुझाव, सल्लाह र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुनेछ भन्ने हामी अपेक्षा गर्दछौँ। कार्यक्रमलाई अगाडि बढाउँ हाम्रो नियमित प्रस्तुति मानव अधिकार समाचारबाट।
श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख, विराटनगर महानगरपालिका 6 57 वर्षीय प्रेम प्रसाद सञ्जेललाई साउन 17 कार्यकक्षामा कुटपिट गरेको आरोपमा प्रहरीले 2 सोही दिन गिरफ्तार गरेको छ। पीडितको उजुरीका आधारमा प्रहरीले सोही कार्यालयका नायब सुब्बा तहका कर्मचारी द्वय, विराटनगर महानगरपालिका 1 33 वर्षीय नेत्र भट्टराई निरौला र 32 वर्षीय मेनुका सापकोटा कोइरालालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले बताउनु भयो। कोशी अस्पताल विराटनगरमा कार्यरत चिकित्सकमाथि हातपात घटनाका दोषीलाई कारवाही गर्न नेपाल चिकित्सक सङ्घले साउन 22 माग गरेको छ। साउन 20 कोशी अस्पतालमा भर्ना गरिएका विराटनगर महानगरपालिका 9 45 वर्षीय एक पुरुषको उपचारका क्रममा साउन 21 मृत्यु भएपछि चिकित्सकले लापरवाही गरेको आरोप लगाउँदै मृतक आफन्तले अस्पतालको आइसोलेसन विभागमा कार्यरत 35 डाक्टर रञ्जन यादवलाई कुटपिट गरेका थिए। सङ्घको कोशी अञ्चल शाखा अध्यक्ष डाक्टर फरवाड सिलवालले साउन 22 विज्ञप्ति जारी गर्दै दोषीलाई कारवाही गर्न माग गर्नुभएको छ। श्वास प्रश्वासमा समस्या भएपछि भर्ना गरिएका पुरुषको मृत्यु भएपछि गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
मानव अधिकारको प्रचार प्रसारले जनता आफ्नो अधिकारप्रति सचेत र जागरूक भएका छन्। इन्सेकले जनताको अधिकारबारे सुसूचित गर्ने कामलाई आफ्नो कर्तव्य ठानी मानव अधिकार सम्बन्धी कार्यक्रम उत्पादन गरी प्रसारण गर्दै आएको छ। स्थानीय र प्रादेशिक स्तरका मानव अधिकारका सवाललाई उठाउन र नागरिकलाई थप सुसूचित गर्नका लागि मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको स्थानीय प्रसारण आवश्यक ठानिएको हो।
संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा तिनले खोक्दा वा हाँस्यौ गर्दा उत्पन्न भएको श्वास प्रश्वास जन्ने सूक्ष्म थोपाहरूबाट भाइरसबाट संक्रमित सतह र वस्तुहरू छुँदा कुनै पनि स्थान तथा सतहमा कयौं घण्टासम्म COVID-19 भाइरस जीवित रहन सक्छ, तर सामान्य कीटाणुनाशकको प्रयोगबाट यसलाई मार्न सकिन्छ।
कोरोना भाइरसका लक्षणहरू के हुन्?
ज्वरो आउनु, खोकी लाग्नु, स्याहा हुनु। जटिल अवस्थामा यसको संक्रमणले निमोनिया हुनुका साथै सास फेर्न कठिनाई समेत हुने गर्दछ। अत्यन्तै संक्रमण भएको अवस्थामा बिरामीको मृत्यु समेत हुन सक्दछ।
संक्रमणको जोखिमबाट जोगिन के गर्नुपर्छ?
नियमित रूपमा साबुन लगाएर हात धुनुहोस् वा अल्कोहलमा आधारित जीवाणुनाशक पदार्थको प्रयोग गर्नुहोस्। खोक्दा वा हाँस्यौँ गर्दा कुहिनो वा कागजी रुमालले नाक र मुख छोप्नुहोस् र प्रयोग पश्चात तत्कालै त्यसलाई बन्द फोहोरदानीमा फाल्नुहोस्। रुगा खोकी वा फ्लूका लक्षण देखिएका व्यक्तिबाट टाढै बस्नुहोस्। आफू वा आफ्ना बालबालिकामा ज्वरो खोकी वा सास फेर्न कठिनाई भएमा तुरुन्तै स्वास्थ्य सेवा लिइहाल्नुहोस्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
आज अगस्त 12 अर्थात् अन्तर्राष्ट्रिय युवा दिवस। नेपालमा यो दिवस सन् 2004 सरकारी स्तरमा मनाउन थालिएको हो। यो वर्ष पनि विश्व वातावरण संरक्षणका लागि युवाको संलग्नता भन्ने नारासहित यो दिवस मनाइँदैछ। नेपाल सरकारले 16 वर्षका उमेरदेखि 40 वर्षसम्मको उमेरलाई युवा उमेर भनी परिभाषित गरेको छ। यस हिसाबले नेपालमा युवाहरूको संख्या 49.3% छ। युवामा राष्ट्र राष्ट्रियता र जनताप्रतिको वफादारी, युवामा आधारभूत आवश्यकताहरूको परिपूर्ति, समानता एवं समतामूलक वितरणको सिद्धान्त, संवैधानिक सर्वोच्चता, व्यक्तित्व स्वतन्त्रता, विश्वव्यापी मानवाधिकारको सिद्धान्त, लोकतान्त्रिक मूल्य र मान्यता, विश्व शान्ति, सह अस्तित्व, जाति भाषा धर्म संस्कृति र वातावरणीय सम्पदाको संरक्षण र सम्वर्धन जस्ता आधारभूत मूल्य मान्यताहरूको प्रवर्धन हेतु नेपालमा राष्ट्रिय युवा नीति 2066 जारी गरिएको थियो। सोही नीतिले निर्देश गरे बमोजिम 5 वर्षपछि पुनरावलोकन गरी राष्ट्रिय युवा नीति 2072 तर्जुमा गरिएको छ। राष्ट्रिय युवा नीति 2072 प्राथमिकताको समूहका युवा, विशेष प्राथमिकताको समूहका युवा, द्वन्द पीडित युवा, जोखिममा रहेका युवा, अपाङ्गता भएका युवा र अल्पसंख्यक समुदायका युवा भनी 6 तहमा वर्गीकरण गरेको छ। नेपाल सरकारले युथ भिजन 2025 सहित 10 वर्षे रणनीतिक योजना कार्यान्वयनमा ल्याएको छ। नेपालको संविधान 2072 धारा 33 रोजगारीको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ। यद्यपि नेपालमा युवाहरूका लागि रोजगारीको अवस्था सिर्जना गर्न राज्य आशातीत रूपमा भने सफल हुन सकेको छैन, जसका कारण नेपालमा युवासँग आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार अन्तर्गत रोजगारीको अधिकार, मानव अधिकार मैत्री हिसाबले प्रमुख बहसको विषय बन्ने गरेको छ। अब प्रस्तुत छ युवा परिषद मोरङका निवर्तमान अध्यक्ष रविन थापासँग गरिएको कुराकानी।
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
समग्रमा युवाहरूको अहिले अवस्था के छ?
महामारीले विश्वलाई नै आक्रान्त बनाएको छ। त्यो आक्रान्त अनुसार नेपाल पनि एउटा ठुलो चपेटामा परेको छ। यो चपेटाले सबैभन्दा बेसी अहिले युवाहरूलाई नै मारमा पारेको छ। जीवनको व्यवस्थापन गर्नुपर्ने, परिकल्पना गरेको समाज निर्माण गर्नुपर्ने यस महत्वपूर्ण क्षेत्रमा युवाहरूकै दायित्वभित्र रहेको कुरा विगत इतिहास देखिने साँची छ। परिस्थितिले युवाहरूलाई अहिले आफ्नो ऊर्जा, आफ्नो सोच, लक्ष्य अनुसारको काम गर्न अवसर छैन। यो परिस्थितिले, यो वातावरणले सबैभन्दा बेसी मारमा युवाहरूलाई पारेको छ र युवाहरू अहिले कति युवाहरू यसै कारणले एउटा निराश, नर्भस हुने र फ्रस्ट्रेसनमा जाने खालको अवस्थासम्म अहिलेको परिस्थितिमा छ।
नेपालमा युवाहरूको लागि रोजगारीको अवस्था सिर्जना गर्न राज्यले आशातीत काम गर्न सकेको अवस्था छ नि?
वास्तवमा तपाईँले भन्नुभएको कुरा सत्य हो। राज्यको तर्फबाट युवाको क्षेत्रमा काम गर्नका लागि भनेर विभिन्न निकायहरू निर्माण गरियो र एउटा कमजोरी कहाँ छ भन्दा युवाहरूको क्षेत्रमा काम गर्नका लागि एकद्वार प्रणाली अहिले पनि राज्यले व्यवस्था गर्न सकेको छैन। विभिन्न निकायबाट कस्ट कटिङको हिसाबले लगभग 12 अर्बभन्दा बेसी रकम चाहिँ युवाको क्षेत्रमा काम गर्ने भनेर गरिएको छ। तर त्यो रकम चाहिँ विभिन्न सरकारी कार्यालयहरूमा विभाजन गरिएको छ। तपाईँलाई युवा तथा खेलकुद मन्त्रालय, कृषि मन्त्रालयदेखि लिएर तपाईँलाई विभिन्न मन्त्रालयहरूमा यो पैसा चाहिँ तपाईँलाई विनियोजित छ। त्यो युवाको क्षेत्रमा यदि रोजगार सिर्जना गर्ने, युवाको क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने हो भने राज्यले युवाको क्षेत्रमा विनियोजित रकम पनि बढाउनु पर्यो र ती सबै कामहरूलाई, युवाको क्षेत्रमा गरिने सबै कामहरूलाई एकीकृत रूपमा एकद्वार प्रणालीबाट युवाको क्षेत्रमा एकीकृत योजना बनाएर काम गर्नु पर्यो। नभए आज युवाको क्षेत्रमा रकम छुट्याइएको छ, जति मात्रामा छुट्याउनु पर्ने त्यति छुट्याइएको पनि छैन। युवाको जनसङ्ख्या 41% हो नेपालमा। त्यो 41%लाई छुट्याएको रकम हेर्ने भने आज पर्याप्त छैन। पर्याप्त नभएको रकम पनि चाहिँ एकै ठाउँबाट सञ्चालित भन्दा पनि त्यसलाई चाहिँ विभिन्न निकायबाट परिचालित छ। नेपालको पुरानो ढर्रा व्यवस्था परिवर्तन भयो, विधि परिवर्तन भएन, र जसको कारण आज ठुलो मारमा युवाहरू बेरोजगार हुनु परेको छ र युवाहरूले जुन खालको अवसर राज्यले पाउनु पर्ने त्यो पाएको छैन। त्यसको मुख्य कारण भनेको आज राज्यले एकीकृत रूपमा योजना बनाएर अगाडि आउन नसक्नु हो। युवा परिषद जस्तो चाहिँ संगठन संस्था नेपालमा खुल्यो, तर युवा परिषदलाई आज दिएको रकम हेर्ने भने त्यो एउटा सामान्य चाहिँ कार्यालयलाई दिएको रकम जस्तो हिसाबले रकम विनियोजन गरिएको छ। कार्यक्रम दिएको छैन, बजेट दिएको छैन, अनि युवाको क्षेत्रमा काम गर्ने भनेर युवा परिषद निर्माण गरियो, तर युवा परिषदले युवाहरूलाई रोजगारमा जोड्ने ठुलो प्रयास गरेको छ, तपाईँलाई बिना ढिटो युवाहरूलाई निर्व्याजी ऋणको व्यवस्था गरेको छ, सामूहिक व्यवसायको नीति लिएको छ, तर आज त्यो महत्त्वपूर्ण क्षेत्र जुन युवा परिषद हो त्यो क्षेत्रलाई पनि राज्यले जति महत्त्व दिनुपर्ने हो त्यो महत्त्व नदिएको पाइएको छ। यसमा हाम्रो परम्परागत राज्य प्रणाली, परम्परागत हाम्रो चाहिँ कर्मचारीहरूको साथीहरूको राष्ट्रिय सेवक साथीहरूको बुझाइ र राजनीतिक पार्टीको बुझाइ पनि युवाहरूको क्षेत्रमा जति प्रष्ट हुनुपर्ने त्यो नभएको कारणले गर्दा आज युवाको क्षेत्रमा जति रोजगारीको अवस्था हुनुपर्ने अवसर हुनुपर्ने त्यो नभएको पाइन्छ।
यहाँले युवा परिषदको एक कार्यकाल नेतृत्व पनि सम्हालिसक्नु भएको छ, युवाको क्षेत्रमा किन यति थोरै बजेट चाहिँ विनियोजन हुने गरेको छ, के पाउनु भएको छ यहाँले?
नेपालको कन्टेक्स्टमा हेर्ने भने नेतृत्व जबसम्म नीति निर्माणको मुख्य ठाउँमा नेतृत्वमा युवा पुग्दैन, जो पुरानो पुस्ता अगुवा पुस्ताकै हाम्रो नेतृत्व त्यहाँ पुग्नुहुन्छ, उहाँहरूले गर्ने हामीलाई युवाको क्षेत्रमा सोच्ने उहाँहरूले यहाँभन्दा माथि सोच्न सक्नुहुन्न। धन्न युवा परिषद बनेर आज अलिअलि केही नै क्षेत्रमा युवाको क्षेत्रमा केही सम्बोधन भएको छ, र विगत हेर्ने हो भने युवाको क्षेत्रमा काम गर्ने एउटा जिल्ला विकास समिति थियो, अनि सामान्य युवा फाँड थियो, गाविसमा यसो सामान्य रकम हुन्थ्यो, अनि युवाको क्षेत्रमा केही रकम माग्न गयो भने एउटा फुटबल दिएर पठाउँथ्यो, स्थिति त्यस्तो थियो। तर अहिले अलिकति पनि केही सुधार चाहिँ भएको छ, तर यो पर्याप्त छैन।
राष्ट्रिय युवा नीति 2072 प्राथमिकताको समूहमा युवा, विशेष प्राथमिकताको समूहका युवा, द्वन्द पीडित युवा, जोखिममा रहेका युवा, अपाङ्गता भएका युवा र अल्पसंख्यक समुदायका युवा भनी 6 तहमा वर्गीकरण गरेको छ। नीति अनुसार वर्गीकरण गरिएका युवाको लक्षित सरकारको कार्यक्रम छ कि छैन, के छ त्यो चाहिँ?
कार्यक्रम यसरी युवाहरूलाई वर्गीकरण गरियो, 6 समूह वर्गीकरण गरियो, जस अनुसार कार्यक्रमै नभएको त होइन तर पर्याप्त छैन।
श्रोता मित्र, तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ मानव अधिकार शिक्षा रेडियो कार्यक्रमलाई। यो कार्यक्रम हरेक हप्ताको यसै समयमा यहाँले बिएफएम 91.2 सुन्न सक्नुहुनेछ।
कार्यक्रममा अब पालो भएको छ जनमतको। आजको जनमतमा हामीले नीति निर्माणमा युवाहरूको सहभागिता कस्तो छ भनी युवा अभियान कर्मीहरूलाई सोधेका छौँ। सुनौ उहाँहरूको जवाब उहाँहरूकै आवाजमा।
राजु श्रेष्ठ, विराटनगर छ। कुनै पनि कानुनहरू बन्दाखेरि अथवा कानुन निर्माणमा अथवा नीति निर्माणमा इभन तपाईँको विद्यालय व्यवस्थापन गर्नेदेखि लिएर बाटो निर्माण अथवा उपभोक्ता समितिहरू गठन गर्दा अथवा सामाजिक विकासका कार्यहरू गर्दा, त्यस्तो सञ्चालन गर्दा, सामुदायिक व्यवस्थापनहरू गर्दा र समुदायमा आधारित विभिन्न कामहरू गर्दाखेरि चाहिँ युवाहरूलाई सरिक गराउने नीतिहरू अख्तियार गरेको छ। यस्ता कुराहरू चाहिँ नीतिमा आए पनि यसलाई चाहिँ कार्यान्वयन अथवा व्यवहारत रूपमा चाहिँ गरेको पाइँदैन, भएको पाइँदैन।
अहिले युवाहरूलाई नीति निर्माणमा स्थानीय तहहरूमा कतिको सहभागी गराइन्छ भन्दाखेरि चाहिँ अहिलेसम्मको प्र्याक्टिसमा चाहिँ मैले खासै धेरै सहभागी गराएको पाइएको छैन। यसै पनि युथहरूलाई नीति निर्माणमा भाग लिने नदिने एक नम्बरमा छ। अर्को नम्बरमा चाहिँ हाम्रो स्थानीय तहहरूमा चाहिँ नीति निर्माण गर्दाखेरि जनप्रतिनिधिहरू मात्रै बसेर गर्ने, युथहरूको चाहिँ 5% भन्दा माथि चाहिँ सहभागिता रहेको पाइएको छैन।
सरोज काकी, विराटनगर। नेपालमा कहिले त युवाको डिफिनेसनमै हामीले चाहिँ बदमासी गरेको जस्तो मैले, खास युवाको हो भन्ने कुरा चाहिँ हामीले त्यो पनि बुझ्नुपर्ने हुन्छ। नेपालमा लामो समयदेखि यो युवाको डिफिनेसनलाई चाहिँ कम पारौँ तर पारौँ भन्ने खालको चलिरहेको, जुन एउटा विवाद चलिरहेको छ त्यो वा छलफल चलिरहेको छ, त्यो छलफल नै अहिले पूर्णता पाउन सकिरहेको छैन। त्यसले गर्दाखेरि के भइरहेछ भन्दाखेरि चाहिँ युवाहरूले, खास युवाहरूले चाहिँ आफ्नो उपस्थिति चाहिँ नीतिमा तहमा दिन सकिरहेका छैन।
श्रोता मित्र, हामी कार्यक्रमको अन्तमा आएका छौँ। यहाँलाई आजको कार्यक्रम कस्तो लाग्यो? मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्न हुन पनि हामी अनुरोध गर्दछौँ। हामीलाई पत्रचार गर्ने ठेगाना रहेको छ मानव अधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, प्रदेश एक कार्यालय, विराटनगर।
साथै हामीलाई viratnagar@insec.org.np मा पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुनेछ।
श्रोता मित्र, मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। आजको कार्यक्रमबाट साथी नेत्रसँगै म निशा खुशीलाई बिदा दिनुहोस्।
नमस्कार।